السلام علیکم، یہ کتاب شیعہ آڈیو کی جانب سے پیش کی جا رہی ہے. آئیے مولا علی کے معجزات کی طرف چلتے ہیں. صفحہ نمبر 273. سب درخت سے آگ. حضرت ابو ذر غفاری سے روایت ہے کہ میں ایک جنگ میں رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے ساتھ تھا. جب رات کا وقت ہوا تو سخت ٹھنڈی ہوا چلی. آسمان پر چاروں طرف بادل منڈلانے لگے اور بارش برسنا شروع ہوئی. نصف رات کے قریب گزر چکی تھی. آپ کے معروف صحابہ کی جماعت جناب کی خدمت میں حاضر ہوئی اور عرض کی، یا رسول اللہ، لوگ سردی میں مبتلا ہیں، ان کے دست پناہ اور چماک بھی گئے، آگ لگانے کے لیے کوئی چیز نہیں. درخت بھی ہرے بھرے ہیں اور پانی کی وجہ سے تر ہیں، جس کی وجہ سے آگ جلنا ناممکن ہے. سخت سردی کی وجہ سے اہل لشکر ہلاکت کے قریب پہنچ چکے ہیں. اگر آگ کا انتظام ہو تو بہتر ہے. رسول خدا نے اہل لشکر کی مجبوری سنی تو آپ نے حضرت علی علیہ السلام سے مخاطب ہو کر فرمایا، اے علی، اٹھو، ان لوگوں کے لیے آگ مہیا کرو. حضرت اٹھے، ایک سبز درخت کی چھال کو توڑا جس میں آگ جلنا مشکل تھی، مگر اس سے آپ نے آگ جلائی. لوگوں نے اپنے اپنے مقام پر آگ جلا کر اپنے آپ کو گرم کیا اور سب نے خدا کا شکر ادا کیا، رسول اللہ اور امیر مومنین کی تعریف کی. صفحہ نمبر 275. ہر ایک کو 3 دینار. ابن عباس سے روایت ہے کہ حضرت اپنے عہد خلافت میں ایک مرتبہ ممبر پر تشریف لے گئے اور ہمیں حکم دیا کہ سب حاضر ہوں. جب سب حاضر ہو گئے تو آپ نے اعلان کیا کہ کسی شخص کو مجھ سے نفرت ہے. جب آپ نے یہ آواز بلند فرمائی تو ہر طرف سے آواز آنے لگی، ہم راضی ہیں، ہم تسلیم کرتے ہیں، ہم رسول صلی اللہ علیہ وآلہ وسلم اور اس کے ابن ایم کی اطاعت کرتے ہیں. آپ نے عمار سے فرمایا، بیت المال چلے جاؤ، ہر ایک آدمی کو 3 دینار دے دو اور ہمارے لیے بھی 3 دینار لے آؤ. عمار اور ابو حشیم ایک جماعت کے ساتھ بیت المال کی طرف چلے گئے. انہوں نے بیت المال میں دیناروں کو شمار فرمایا، وہ 3 لاکھ تھے، جبکہ لوگوں کی تعداد 1 لاکھ تھی. سب کو 3 3 دینار دیے گئے. آپ کے حصے میں بھی 3 دینار آئے. عمار نے کہا، خدا کی قسم، حق تمہارے واسطے آیا، نہ مال کا علم تھا نہ مال لینے والوں کا علم تھا. صرف یہ معجزہ دلالت کرتا ہے کہ اس آدمی کی اطاعت تم پر واجب ہے جس نے اپنے علم سے دیناروں اور لوگوں کو صحیح تعداد بیان فرمائی. صفحہ نمبر 275. قاتل کی خبر. حضرت علی علیہ السلام امیر مومنین اپنی شہادت سے خود خبر رکھتے تھے، جس کی بہت سی روایات ہیں. ابن سیرین سے روایت ہے کہ اگر کوئی شخص اپنی موت سے باخبر تھا کہ وہ کب آئے گی، وہ علی علیہ السلام بن ابی طالب ہیں. حضرت امام جعفر صادق علیہ السلام سے روایت ہے، حضرت علی علیہ السلام نے حکم دیا، جو اشخاص کوفے میں رہتے ہیں ان کے نام لکھ لیے جائیں. کوفے کے رہنے والوں نے تمام نام لکھ کر جناب کی خدمت میں پیش کیے. حضرت نے ان ناموں کو پڑھنا شروع کیا. جب ابن ملجم کا نام پر پہنچے تو اپنی انگلی ان کے نام پر رکھ دی اور فرمایا، خدا تجھے قتل کرے. کسی نے پوچھا، جب آپ کو علم ہے کہ یہ شخص آپ کو قتل کرے گا تو آپ اسے خود قتل کیوں نہیں کر دیتے؟ آپ نے فرمایا، اللہ تعالیٰ گناہ سرزد ہونے سے پہلے سزا نہیں دیتا. صفحہ نمبر 276. شہروں کی بربادی. حضرت امیر مومنین علی بن ابی طالب نے اپنے ایک خطبے میں مختلف شہروں کی تباہی و بربادی کے لیے پیشن گوئی فرمائی ہے. سعید بن سیب روایت کرتے ہیں کہ کسی نے ایک آیت کے بارے میں پوچھا تو آپ نے اس کے جواب میں فرمایا، خدا تعالیٰ قیامت سے قبل 8 بستیوں کو تباہ یا عذاب دیں گے. فرمایا، سمرقند، جاج، خوارزم، اصفہان اور کوفے کو ترک اور ہمدان تباہ و برباد کریں گے. ریکو، ویلیم اور تبریہ برباد کر دیں گے. مدینہ اور فارس بھوک اور قحط سے تباہ ہوں گے. مکے کو حبشی تباہ کریں گے. بصرہ اور بلخ غرق ہوں گے. سندھ کو ہند تباہ کرے گا اور ہند کو تبت، تبت کو چین، بدخشاں، ساغان، کرمان تباہ کریں گے. شام کا کچھ حصہ کوڑوں کی ٹاپوں اور قتل کی وجہ سے تباہ ہوگا. शामा ताउन में मुब्तला होकर तबाह होगा। मर्द का शहरियत से हरारत सांपों से निशापुर, नील के खत्म होने से आजरबाईजान, घोड़ों की टापों और बिजलियों की वजह से बुखारा गर्क, भूख और लोगों के छोड़ जाने की वजह से तबाह होगा। बगदाद की ईंट से ईंट बजा दी जाएगी, ऊपर का हिस्सा नीचे और नीचे के हिस्से को ऊपर कर दिया जाएगा। सफ़ा नंबर 277। लोहे का मोम बन जाना। अबू सईद खरमी, जाबिर अंसारी और अब्दुल्ला बिन अब्बास एक तवील रिवायत बयान करते हैं कि खालिद बिन वलीद ने कहा, मैं जब अहले रोह की जंग से वापस लौटा तो हज़रत अली अलैहिस्सलाम मेरे लश्कर में तशरीफ लाए। मैंने कहा, अली अलैहिस्सलाम आ रहे हैं। किसी ने यह बात जाकर हज़रत अली अलैहिस्सलाम से कह दी। ये बात सुनकर आप गुस्से में आए और बादल की तरह गरजते हुए तशरीफ लाए और मुझसे फरमाया, तुमने ये बात कही है? मैंने जवाब दिया, हाँ मैंने ये बात कही है। आपकी दोनों आंखें सुर्ख हो गईं। आपने गुस्से के आलम में फरमाया, तुम जैसा आदमी मेरे जैसे से आगे बढ़ना चाहता है, तुम जैसे को ये जरूरत हो जाए कि तू मेरा नाम अपने तालू के अंदर घुमाता रहे। मैंने मुझे कोड़े से नीचे गिराया जिसे मैं रोक न सका। इस तरह मुझे घसीटते हुए हारिस इब्ने कलाकी चक्की के पास ले गए। आपने लोहे की मोटी कील को जौ के चक्की चलने का दारोमदार रखती थी अपने हाथों से उखाड़ा, इस तरह मोड़कर मेरे गले में डाल दी जिस तरह चमड़े या मोम को मोड़ा जाता है। मेरे साथी ये मंजर इस तरह देख रहे थे कि गोया वो मौत की तरफ नजर उठाकर देख रहे हैं। मैंने आपको वास्ते दिए मगर आपने मुझे न छोड़ा। लोगों ने ये वाकया असहाब से बयान किया। उन्होंने इस कील को गले में से उतारने के लिए लोहारों की एक जमात को बुलाया। उन सब ने यही कहा कि यह कील इस वक्त तक नहीं निकल सकती जब तक लोहे को गर्म ना किया जाए। अगर गर्म किया जाता तो इसकी मौत वाकया हो जाएगी। इस तरह कई रोज तक फिरते रहे और लोग देख देख कर हंसते रहे। किसी ने कहा, हजरत अली अलैहिस्सलाम सफर से वापस तशरीफ लाए हैं, तुम दीगर सहाबा को लेकर जाओ। चंद सहाबा के साथ खालिद हजरत अली अलैहिस्सलाम की खिदमत में हाजिर हुए। इन सब ने इनकी सिफारिश की, इसके गले से ये कील उतार दी जाए। हजरत अली अलैहिस्सलाम ने फरमाया, जब इसने अपने लश्कर और सिपाहियों की ज्यादती की तवातुर किया और मंजिलत का इरादा किया, मैंने कील इसके गर्दन में डाल दी है ताकि इसका मिजाज दुरुस्त हो जाए। फिर तमाम हजरात ने हजरत अली अलैहिस्सलाम को कस्में देकर कहा, अब इसकी खता माफ फरमाएं और ये कील इसके गर्दन से निकाल दें। आखिर हजरत को तरस आया, आपने इस कील को थोड़ा थोड़ा करके उतारते गए इस तरह जिस तरह मोम को थोड़ा जाता है। ये फेल इस तरह किया जिस तरह हजरत दाऊद को खुदा ने लोहा नरम करने की सलाहियत अता की थी। सफ़ा नंबर 278। करबला की ज़मीन। अज़ालतुल खिफा में शाहवरीउल्ला लिखते हैं, मोतबर रिवायत से कि पेशगोई हज़रत अली अलैहिस्सलाम ने 25 बरस पहले ही फरमाई थी कि हज़रत इमाम हुसैन और उनके रुफ़का करबला की सरजमीन पर लबे फुरात पर शहादत पाएंगे। असना से रिवायत है कि हम हज़रत अली अमीरुल मोमिनीन अलैहिस्सलाम के साथ जा रहे थे। आपका गुजर करबला से हुआ तो आपने फरमाया, इस जगह इमाम की कब्र बनेगी, इस जगह ऊँट ठहरेंगे और इस जगह पालान रखा जाएगा, इस जगह खून बहाया जाएगा, इस मुकाम पर आले मुस्तफ़ा के जवान शहीद होंगे जिस पर आसमान जमीन रोएंगे। ये पेशगोई आपने जंगे सिफीन पर जाते हुए फरमाई थी। तारीख ने आपकी पेशनगोई दुरुस्त कर दिखाई। सफ़ा नंबर 278। ऊँट का कलाम। अज़ालतुल खिफा से नकल किया जा रहा है जो उन्होंने हारिस से बयान किया है। हारिस बयान करते हैं, मैं हज़रत अली अलैहिस्सलाम के साथ था। शाम के एक ऊँट को मैंने देखा कि वो आया और अपने सवार और पायदान को गिराकर सफ़ों के अंदर घुसता चला गया और हज़रत अली अलैहिस्सलाम के पास पहुंचकर अपनी थूथनी को आपके सर और कंधे के दरमियान रख दिया और सर और कंधे को अपनी गर्दन से चलाने लगा। हज़रत ने फरमाया, ये एक निशानी है जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताई थी। लोगों ने इस दिन बहुत मुस्तैदी दिखाई और सख्त मारिका हुआ। صفحہ نمبر 279 حضرت میثم تمار کی شہادت۔ مناقب مرتضوی میں مولانا محمد صالح کشفی چشتی نے لکھا کہ ایک روز حضرت علی امیر المومنین اپنے خاص صحابہ کے ساتھ تشریف فرما تھے، جن میں میثم بھی شامل تھے۔ آپ نے میثم سے مخاطب ہو کر فرمایا، اے میثم، اگر حاکم شام تجھے بلائے اور مجھ سے اظہار بیزاری کرنے کو کہے تو تو کیا کرے گا؟ جناب میثم نے عرض کی، یا امیر المومنین، میں یہ کام کبھی نہ کروں گا، آپ کی محبت کا دامن کبھی نہ چھوڑوں گا۔ حضرت علی علیہ السلام نے فرمایا، خدا کی قسم وہ تجھے قتل کر دے گا، تجھے سولی پر چڑھانے کا حکم دے گا اور تیرے منہ میں لگام بھی ڈلوائے گا۔ جناب میثم نے کہا، یا امیر المومنین، میں صبر کروں گا، میں اپنے سر و جان بچانے کے لیے کبھی بھی آپ کی محبت و مودت سے گریز نہ کروں گا۔ آپ کی فرمایا بہشت میں ہمارے ساتھ ہوگا۔ وقت گزرنے کے بعد وہ وقت آ گیا کہ حاکم شام کے حکم سے میثم کو گرفتار کر کے اس کے سامنے لایا گیا۔ تو حاکم شام نے کہا، اے میثم، اگر تو اپنی زندگی چاہتا ہے تو علی علیہ السلام بن ابی طالب سے نفرت کر۔ جناب میثم نے فرمایا، حضرت امیر المومنین علی علیہ السلام کے دشمنوں سے نفرت کرتا ہوں، ان پر لعنت بھیجتا ہوں۔ حاکم شام غصے میں آیا اور جناب میثم کو عمران بن حارث کے گھر کے دروازے پر لٹکایا۔ چار روز بعد آپ کے دہن سے خون جاری ہو گیا، لیکن اس حالت مرگ میں بھی آپ نے محبت سے علی سے گریز نہ کیا اور یہی کہتے رہے، آؤ اور مجھ سے پوچھو، میں بنی امیہ کے عیب و فسادات ظاہر کروں۔ جب اس کی اطلاع حاکم کو پہنچی تو اس نے حکم دیا کہ فوراً اس کے منہ میں لگام دی جائے تاکہ یہ بات بھی نہ کر سکے۔ پس جناب میثم کے منہ میں لگام ڈال دی گئی اور اس روز آپ کی شہادت ہوئی۔ حضرت علی علیہ السلام نے جو کچھ آپ کی شہادت کے لیے بیان کیا تھا وہ سب صحیح ثابت ہوا۔ صفحہ نمبر 284 خولا کا بیان۔ حضرت ابو بکر کے دور خلافت کا اہم واقعہ جو حضرت علی علیہ السلام مشکل کشا نے اپنی روحانی کشف سے حل فرمایا۔ آپ نے خالد بن ولید کو ایک جماعت کے ساتھ قبیلہ بنی حنفیہ کی طرف روانہ کیا، جو زکوٰۃ ادا کرنے میں تاخیر کر رہے تھے۔ خالد اس قبیلے پر غالب آیا اور بہت سا مال غنیمت اور اسیروں کو لے کر حضرت ابو بکر کی خدمت میں حاضر ہوا۔ ان اسیروں میں سردار قبیلہ کی بیٹی بھی تھی۔ جب اس کی نظر قبر منور پر پڑی تو بے انتہا گریا کرنے لگی اور عرض کی، یا رسول صلی اللہ علیہ وآلہ وسلم، میں آپ کے پاس فریاد لے کر آئی ہوں۔ ابو بکر نے دریافت کیا، تیری کیا شکایت ہے؟ اس نے جواب دیا کہ ہم مسلمان ہیں، پھر ہمیں کیوں اسیر کیا گیا ہے؟ آپ نے کہا کہ تم لوگوں نے زکوٰۃ روک لی ہے۔ اس خاتون نے کہا، حقیقت یہ ہے، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے زمانے سے یہ دستور چلا آ رہا ہے کہ مالدار لوگ اپنے غربا کو زکوٰۃ ادا کرتے رہتے ہیں۔ ہم اسی دستور کو باقی رکھنا چاہتے ہیں، مگر خالد نے اس التماس کو قبول نہ کیا۔ حاضرین میں سے کسی شخص نے کہا کہ اے امیر، اس لڑکی کی باتوں کا خیال نہ کرے، یہ ایسے ہی کہتی رہتی ہے۔ آپ نے کہا کہ عہد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم میں یہ قاعدہ تھا کہ اصحاب میں سے جو شخص کسی اسیر کے سر پر کپڑا ڈالتا تھا وہ اس سے منسوب کر دی جاتی تھی۔ تم لوگ بھی ایسا ہی کرو۔ اس غرض سے دو شخصوں نے آگے بڑھ کر اس لڑکی کے سر پر کپڑا ڈالا تاکہ آپ کو اپنی زوجہ بنا سکے۔ خولا نے فرمایا، خدا کی قسم، ہرگز نہیں ہو سکتا، کہ امر محال ہے، جو ممکن نہیں سوائے اس شخص کے جو میری ولایت کے حالات بتائے، جو کلام میں میں نے پیدائش کے وقت کیا تھا وہ بیان کرے۔ ایک شخص نے یہ بات سن کر کہا، چونکہ یہ لڑکی اسیری کے عالم میں ہے اس لیے ایسی باتیں کرتی ہے جو قطعی ناممکن ہے۔ خولا نے جواب دیا کہ خدا کی قسم، میں سچ بیان کرتی ہوں، میری شادی صرف اس شخص سے ہی ممکن ہے جو یہ کچھ بیان کرے۔ اتفاق سے کچھ دیر بعد حضرت علی علیہ السلام بھی تشریف لے آئے۔ آپ نے اس لڑکی سے مخاطب ہو کر فرمایا، تم کیا چاہتی ہو؟ اس نے اپنا مدعا بیان کیا۔ آپ نے فرمایا، غور سے سن، جب تیرے پیدا ہونے کا وقت قریب آیا تو تیری ماں نے ہاتھ اٹھا کر دعا کی تھی، اے خدا، مجھ کو اس بچے کی ولادت میں سلامتی فرما۔ इसकी दुआ कबूल हुई और तूने पैदा होकर कहा था ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलल्लाह और कहा ऐ मेरी माँ मेरा निकाह सरदार हैदर से करना जिनसे मेरे बतन से एक लड़का पैदा होगा। जो लोग इस वक्त वहाँ मौजूद थे वो तेरी बातों से मुतहैयर हुए और जो कुछ तुझसे सुना था इसे एक तांबे के टुकड़े पर लिखा हुआ इसको तेरी माँ ने पैदाइश के मकाम पर दफन कर दिया। जब इस पर मौत का आसार नमूदार हुए तो मुझे इसकी हिफाजत करने की वसीयत की और असीर होते वक्त तूने इस तांबे के टुकड़े को कोशिश से निकाल कर अपने बाजू पर बांध लिया और सुन इस फर्जंद का बाप अली बिन अबी तालिब होगा। हुला ने बाजू पर बांधे हुए इस टुकड़े को निकाल कर सबके सामने डाल दिया। तमाम असहाब रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम मौजूद थे। जो कुछ आपने फरमाया था वो इस पर दर्ज था। सब ने यकज़बान होकर फरमाया कौले रसूल सल्लल्लाहु अलैहि वसल्लम है शहर इल्म मैं हूँ और अली अलैहिस्सलाम इसका दरवाज़ा है। इसके बाद अबू बकर ने फरमाया अबुल हसन ये लड़की आपकी अमानत है आपके हक में है। आपने खूला को अस्मा बिनते उमैस के सुपुर्द किया जो इन दिनों हजरत अबू बकर की जौजा थी। चंद दिनों बाद जखूला का भाई आया बहन की तरफ से वकील हुआ और फिर आप हजरत अमीर मोमिनीन के अक्द में आईं। सफा नंबर 286। एक यतीम पर जुल्म। जब भी मुश्किल का वक्त आया आप ही ने मुश्किल आसान फरमाई। यही वजह है कि आप मुश्किल कुशा हैं। ये शरफ आप ही को हासिल है कि आपने अपने कशफ से मुहाल अम्र को आसान तर करके जालिम से मजलूम का हक दिलाया। इस तरह का एक वाक्या उमर के दौर में पेश आया जिसे हजरत अली अलैहिस्सलाम ने अपने रूहानी कुव्वत से हल फरमाया। उमर के दौर में जनाब अबू अब्दुल्ला अंसारी ने वफात पाई। आपने अपने पीछे 80,000 दिनार और एक 3 बरस का लड़का छोड़ा। आपकी बीवी ने आपके इंतकाल के बाद अरसे बाद दूसरी शादी कर ली। इस तरह वक्त गुजरता गया। बच्चा भी पहले से संभल चुका था अपने अच्छे बुरे की तमीज रखता था। एक दिन इसने देखा कि वो अपने बाप के छोड़े हुए माल में से इसकी माँ अपने शोहर को कुछ दिरहम दे रही है। लड़के ने जब अपनी माँ की यह हरकत देखी तो इसने अपनी माँ से एहतजाज किया। औरत ने इस वक्त कुछ ना कहा मगर दिल ही दिल में सोचा कि इसका अभी से ये हाल है तो पता नहीं आगे चलकर ये क्या कुछ करेगा जिससे मेरी जिंदगी तल्ख ना हो जाए। इसने अपने मौजूदा शोहर के साथ मिलकर ये बात मशहूर कर दी कि ये मेरा बेटा नहीं है बल्कि अबू अब्दुल्ला अंसारी का जरखरीद गुलाम है। बच्चे की शफकत तो मोहब्बत से परवरिश की थी जिसकी वजह से ये लड़का इस गलत फहमी का शिकार हो गया कि मैं इसकी सगी माँ हूँ। जब इस लड़के ने अपनी सगी माँ से ये कलाम सुना तो इसे बहुत दुख हुआ जिसकी फरियाद इसने उमर के दरबार में पेश की। अमीरुल मोमिनीन अली इब्ने अबी तालिब मुझे मेरी माँ से मेरा हक दिलाया जाए। मेरी माँ मरहूम बाप की रकम को आहिस्ता आहिस्ता अपने शोहर पर खर्च कर रही है इसलिए मुझे मेरी माँ से मेरा हक दिलाया जाए। जब माँ को इसकी इत्तला मिली तो इसने चंद लोगों को दौलत का लालच देकर झूठी गवाही के लिए तैयार किया। इसकी माँ उमर के दरबार में पेश हुई। उमर ने इसकी माँ से कहा कि तू अपने बेटे का हक क्यों नहीं देती। इस औरत ने जवाब दिया कि ये लड़का मेरा हकीकी बेटा नहीं है ये इनका जरगरीद गुलाम है इसे मैंने अपनी औलाद की तरह पाला है अब बिला वजह अपना हक जताता है। गवाही में चंद लोगों को पेश किया गया। गवाही मुकम्मल होने के बाद इस औरत को आपने बुरी तक बरी कर दिया और इस लड़के को कैद में डाल दिया। चंद ही दिनों में ये लड़का कैद में बहुत कमज़ोर हो गया। एक दिन कैद खाने के मुहाफिज से इसने नहायत आजजी के साथ दरख्वास्त की मेरा इस कैद खाने में दम घुटता है खुदा के लिए मुझे कुछ देर के लिए बाहर निकाल दे ताकि मैं ताज़ा हवा ले सकूँ। इस मुहाफिज को इस लड़के पर तरस आया और इसने इस लड़के को कुछ देर के लिए बाहर निकाल दिया। लड़का कैद खाने से बाहर सर झुकाए नहायत याज हसरत मायूसी के आलम में बैठा था कि इत्तफाक से उमर के साहबजादे का गुजर हुआ। उन्होंने जब इस लड़के को इस हालत देखी तो तरस खाकर इससे पूछा क्या बात है जो तुम इस कैद खाने में इस परेशानी की हालत में बैठे हो। اس لڑکے نے اپنی تمام کیفیت بیان کی تو آپ نے جواب دیا کہ تم حضرت علی علیہ السلام کے پاس چلے جاؤ، انہی کے وسیلے سے تمہیں اس تکلیف سے نجات مل سکتی ہے۔ لڑکے نے کہا کہ مجھے کون یہاں سے جانے دے گا؟ آپ نے اپنی ضمانت پر اس لڑکے کو حضرت علی علیہ السلام کے گھر تک جانے کی اجازت دی۔ لڑکا گرتا پڑتا حضرت علی علیہ السلام کی خدمت میں حاضر ہوا۔ حضرت علی علیہ السلام نے جب اس لڑکے کو اس حالت میں دیکھا تو نہایت شفقت و محبت سے پیش آئے، اسے نہلا دھلا کر صاف ستھرے کپڑے پہنائے، فرمایا گھبراؤ نہیں، خدا تمہیں تمہارا حق ضرور دلائے گا۔ اس لڑکے نے جناب کو اپنی تفصیلات سے آگاہ کیا۔ آپ نے اس لڑکے کو ساتھ لے کر دار الشرع گئے، عمر بھی موجود تھے۔ آپ نے فرمایا اس یتیم پر ظلم ہوا ہے۔ عمر نے گزشتہ کارروائی بیان کی اور مسکرا دیے اور فرمایا اس کی ماں کو دوبارہ طلب کیا جائے۔ عورت حضرت علی علیہ السلام کی خدمت میں حاضر ہوئی۔ اس عورت نے وہی قول دہرایا۔ آپ نے اس عورت سے فرمایا کیا تو سچ سچ نہیں بتائے گی؟ مگر عورت اپنے قول پر پختہ رہی۔ آپ نے فرمایا خدا کے حکم سے ایسا معجزہ ظاہر ہوگا جو حق ہوگا، جو آپ کے سامنے آ جائے گا۔ آپ نے فرمایا فسد کرنے والے کو بلایا جائے اور ایک دشت طلب کیا جائے۔ جب یہ چیزیں حاضر ہو گئیں تو آپ نے فرمایا کہ لڑکے کے دائیں ہاتھ سے اور عورت کے بائیں ہاتھ سے فسد کریں۔ دونوں کا دشت میں خون لیا گیا۔ آپ نے اس خون پر اسماء حسنہ سے ایک اسم پڑھ کر دم کیا۔ فوراً اس دشت سے آواز آئی، یا امیر المومنین، میں اس لڑکے کی حقیقی ماں ہوں۔ دنیاوی اغراض کی خاطر میں نے اسے اپنا بیٹا تسلیم کرنے سے انکار کیا تھا، میں نے اپنے بیٹے سے بیزاری کی تھی۔ تمام حاضرین نے اس خون سے آواز سنی، سب حاضرین متحیر ہو گئے۔ پھر آپ نے فرمایا ان جھوٹے گواہوں اور اس عورت کو تعزیر دی جائے اور ابو عبداللہ کا ترکہ اس کے بیٹے کے سپرد کیا جائے۔ آخر اس عورت نے بھی اعتراف کیا۔ صفحہ نمبر 289، ایک لڑکی کی فریاد۔ ابن عباس سے مروی ہے کہ مدینے میں ایک شخص جس کا نام عبداللہ تھا رہا کرتا تھا، جو اہل حجاز کا سردار، تمام عرب میں کرم و سخا کی سبب مشہور و ممتاز تھا۔ اس کی شان و شوکت دبدبے کے لحاظ سے سب اس کی عزت و توقیر کرتے، بکثرت بزرگانہ احباب و سامان موجود تھا، غرض کے ہر لحاظ میں اپنا ثانی نہ رکھتا تھا۔ اس کے ساتھ ساتھ وہ خاندان مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا دوست دار تھا اور حضرت علی علیہ السلام امین مومنین کی محبت میں بے حد فخر و مباحت کیا کرتا تھا۔ اس کے 10 بیٹے تھے جو اپنے باپ کی طرح کی شان و شوکت میں ممتاز مقام رکھتے تھے۔ اس سردار کی ایک لڑکی تھی جو نہایت خوبصورت جوان تھی، اپنی پاک دامنی، نیکوکاری اور عبادت کی وجہ سے کافی شہرت رکھتی تھی۔ خصوصی طور پر حب اہل بیت سے اس کی دل سرشار تھا۔ ایک دن کا ذکر ہے کہ وہ خوبصورت لڑکی نہانے کی غرض سے پانی میں اتری تاکہ غسل کر کے عبادت الہی میں مشغول ہو۔ اتفاقاً ایک کرم اس کے رحم میں داخل ہوا، اس لڑکی کو ذرا بھر بھی نہ خبر ہوئی، وہ کرم روز بروز رحم میں پلنے اور بڑھنے لگا۔ اس سبب سے اسے تکلیف ہونے لگی اور یہ کرم اس حالت تک پیٹ میں بڑھ گیا کہ اس دوشیزہ کا پیٹ مثل حاملہ عورت لگنے لگا اور اسے حاملہ عورت جیسی تکلیف ہونے لگی۔ یہ بات گھر کی چار دیواری سے نکل کر عام لوگوں میں پھیل گئی۔ اس پاک دامن لڑکی کے ہر طرف چرچے ہونے لگے۔ یہ لڑکی اپنی پاک دامنی کا یقین دلاتی مگر ایک بھی ایسا نہ تھا جو اس پر یقین کرتا، کیونکہ ظاہر میں آنکھوں کے سامنے مثل حاملہ پیٹ تھا، الغرض کہ کوئی شخص بھی کان نہ دھرتا۔ آخر یہ خبر تصدیق کے ساتھ اس کے باپ اور بھائیوں کو پہنچی تو انہوں نے اپنا ماما زمین پر دے مارا، غم و غصے میں اپنا لباس اتار کر تار تار ڈالا اور کہا کہ میں اب عرب میں رسوا ہو گیا، میری تمام عزت و دبدبہ ختم ہو گیا، میں کسی کو منہ دکھانے کے قابل نہ رہا۔ آخر انہوں نے فیصلہ کیا کہ اس لڑکی کے ٹکڑے کر دیے جائیں تاکہ اس باپ کو ہمیشہ کے لیے ختم کر دیا جائے۔ سردار نے اپنی لڑکی کے گلے میں رسی ڈال کر گھر سے باہر نکالا۔ اسی حالت سے لڑکی پر پریشان ہوئی۔ اس پاک دامن لڑکی نے آسمان کی طرف نظر اٹھا کر بارگاہ الہی میں دعا کی، اے خدائے غیب داں، تو میری حال سے خوب گواہ آگاہ ہے، मुझसे कोई हरकत ऐसी सरजत नहीं हुई जिससे मैं इस अजाबो सजा की हकदार बनूं। तू ही जानता है मैं किस गमो अलम में गिरफ्तार हूँ। मरियम बिनत इमरान की पागदामिनी का वास्ता, पैगंबर आखिर जमां की दुख्तर नेक अख्तर का वास्ता, इस चादर की हुरमत का वास्ता जिसका इशारा तौरात में मस्कूर है, मुझे इस तोहमत से छुड़ा। तू बेहतर जानता है मैंने किसी मर्द से कराबत हासिल नहीं की, फिर ये अजाब मुझ पर क्यों? मेरी इफ्फत व असमत तुझ पर जाहिर है। मैं मौत से नहीं डरती, मौत सबको आना है। मुझे अपने बाप और जवान भाइयों की रुसवाई का गम है, वो मेरी वजह से खलकत में शर्मसार हो रहे हैं। मैं इनका ये गम देख कर परेशान हूँ जो मेरी वजह से निदामत व हसरत के आंसू बहा रहे हैं। इस लड़की के दिल में यकायक हजरत अली अमीर मोमिनीन बिन अबी तालिब का ख्याल आया। कुफे की तरफ मुंह करके दर्द भरे दिल से यूं फरियाद करने लगी, ऐ मेरे आका, मेरी खबर लीजिए, जल्दी कीजिए, आप मेरे तबीब हैं। मैं बीमार हूँ, तेरी ही शिफा खाने से मुझे दवाए शिफा अता होगी। ऐन इस वक्त हजरत अमीर मोमिनीन अली बिन अबी तालिब अलैहिस्सलाम कूफे में मजमाए कसीर से मस्जिद के अंदर खिताब फरमा रहे थे कि नागाह आलम गैब से इस लड़की का हाल मालूम हुआ और इसकी रिहाई के लिए एक हातिफ ने ताकीद की। इस वक्त अहले मजमा से आपने फरमाया, ए मोमिनीन, इस वक्त एक मुश्किल पेश आई है जो बाई से रंजो मलाल है और मेरे बगैर इसका हल होना मुहाल है। अब मैं इस अकदे को हल करने के लिए मदीना मुनव्वरा जाता हूँ, वहां से वापसी पर इसका हाल बयान करूंगा। कंबर ने आपके साथ जाने की दरख्वास्त की जो आपने मंजूर फरमाई और कंबर से फरमाया, उड़, अब जल्दी देर न कर, देर का मौका नहीं, देर की सूरत में एक बेगुनाह पर पता नहीं क्या गुजरे। अलगर्ज आप वहां से रवाना हुए और जितनी देर में आसिफ बरकिया तख्त बिलकिस को सियाबा से उठाकर सुलेमान के दरबार में लाए थे, इससे भी जल्दी जनाब अमीर मदीने में पहुंच गए। जब मदीना पहुंचे इस वक्त आम हलचल परेशानियों का आसार नुमाया थे। इस लड़की के चर्चे आम थे। इस हजूम में सरदार और इसके 10 जवान बहादुर बेटे नंगी तलवारें लिए इस लड़की के टुकड़े करने के लिए दर पे थे और लड़की गम से निढाल आंसू बहाए बहाए जा रही थी। आप वहां पहुंचे, इन सब को वहां खबरदार, इस लड़की को कोई कत्ल ना करे, ये पाक दामन है, इसने कोई गुनाह नहीं किया। तमाम हाजरीन आपकी आमद से मुतवज्जा हुए। लड़की के बाप ने फौरन आपके कदमों में हाजिरी दी और अर्ज की, इस लड़की की वजह से मैं कहीं का नहीं रहा, मेरी सरदारी, मेरी शान, मेरी इज्जत सब तबाह बर्बाद होकर रह गई है, मैं कहीं का नहीं रहा। हजरत अमीर मोमिनीन ने निहायत लुत्फ व मेहरबानी के साथ अपने करीब बुलाया और फरमाया, तू इस बात से गमगीन ना हो, किसी किस्म का गम ना कर, तेरी लड़की गुनाह की आलाइश से कतई पाक है। देखो 72 मिसकाल वजन का एक करम इसके रहम में दाखिल हुआ है जो इसकी जल्लत और रुसवाई का बायस बना है। आपने फरमाया, अब सब कुछ ठीक हो जाएगा। अहले मदीना से मुखातिब होकर फरमाया, तुम इस पाक दामन लड़की पर कीचड़ उछालते हो, ये पाक दामन है। आपने एक तश्त तलब फरमाया और कहा, इसे बरसात और बर्फ के पानी से भर लाओ। हाजरीन ने अर्ज की, इस मौसम में ना बारिश है ना बर्फ। जनाब अमीर ने अपनी अंगुश्तरी मुबारक का नगीना आसमान की तरफ बुलंद किया, फौरन हुक्म खुदा से 2 सियाह बादल के टुकड़े जाहिर हुए और बरसना शुरू किया। इस तश्त को बरसात के पानी से भर दिया। बाद अजां ऊपर की तरफ से बर्फ का एक टुकड़ा नमूदार हुआ। फिर आपने कुछ लोशन मंगाकर बर्फ और पानी मिलाया, हुक्म दिया कि इस जंग में ये खैमा खड़ा कर दे और इस लड़की को इस तश्त में बिठा दे। फिर जब खुदा की कुदरत की तरफ मुतवज्जा हूँ, जब तमाम काम हजरत के मुताबिक होता चला गया तो वो करम के रहम से निकलकर पानी में आ पड़ा। इस तरह आज पाक दामन लड़की को इस अजाब से निजात मिली। जब तराजू में इसको तोला गया तो इसका वजन ठीक 72 मिसकाल निकला। आखिर इस लड़की के बाप और भाइयों को इस परेशानी से निजात दिलाई और सब खुशी खुशी अपने घरों की तरफ चले गए। सरदार और इसके बेटे आपकी मदहो सना तो पहले ही करते थे, इस निजात के बाद ये सब हर वक्त आपकी मद्दहो सना आले मोहम्मद के फजाइल बयान करते थे। सफा नंबर 293। بعض منافقین خطیب اہل سنت محمد افتخار الحسن اپنی کتاب خاک کربلا تفسیر روح البیان جلد نمبر 2 صفحہ نمبر 105 سے نقل کرتے ہوئے فرماتے ہیں کہ جب مدینہ منورہ کے بعض منافقین نے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے علم غیب پر اعتراض کیا تو حضرت علی علیہ السلام امیر مومنین کو پتہ چلا تو آپ نے سارے شہر میں منادی کرا دی۔ جب مدینے کے تمام لوگ مسجد نبوی میں جمع ہو گئے تو آپ نے منبر رسول صلی اللہ علیہ وآلہ وسلم پر تشریف فرما ہو کر حاضرین سے خطاب کیا، اے مدینے والوں، تم سے بعض نے میرے نبی صلی اللہ علیہ وآلہ وسلم کے علم غیب پر اعتراض کیا ہے۔ سفر میں نبی صلی اللہ علیہ وآلہ وسلم نہیں، علی علیہ السلام ہوں، نبی کا غلام ہوں، جو کچھ تم کو پوچھنا ہے مجھ سے پوچھو، میں تمہیں عرش اعظم کی باتیں بھی بتاؤں گا۔ جب آپ نے یہ دعویٰ فرمایا تو آزمائش کی خاطر ایک آدمی کھڑا ہوا اور عرض کی، اے علی علیہ السلام، کہ آپ نے کبھی اپنے رب کو دیکھا ہے؟ حیدر کی علمی جلالت جوش میں آئی اور فرمایا، خدا کے قسم، میں ایک سجدہ کرتا ہوں، دوسرا اس وقت تک نہیں کرتا جب تک کہ خدا کو نہ دیکھ لوں۔